الشيطان الرجيم بسم الله الرحمن الرحيم إذا جاء نصر الله والفتح ورأيت الناس يدخلون في دين الله أفواجا فسبح بحمد ربك واستغفره إنه كان توابا بسم الله الرحمن الرحيم تبت يدا أبي لهب وتب ما أغنى عنه ماله وما كسب سيصلى نارا ذات لهب وامرأته حمالة الحطب في جيدها حبل من مسد صدق الله العظيم الله أكبر لا إله إلا الله والله أكبر یہ سورۃ النصر ہے جو پہلی سورۃ پڑھی گئی ہے سورۃ النصر مدنی سورۃ ہے تین آیتیں ہیں مختصر سورۃ ہے اس سورۃ کا ترجمہ یہ ہے کہ جب اللہ کی مدد آ پہنچے اور فتح ہو جائے اور آپ دیکھ لیں لوگوں کو کہ وہ اللہ کے دین میں جماعتوں کی جماعتیں داخل ہو رہے ہیں تو آپ اپنے پروردگار کی حمد کے ساتھ تسبیح کیجئے واستغفرہ اور اللہ سے مغفرت مانگیے انہ کان توابا یقینا اللہ تبارک و تعالی بہت زیادہ بخشنے والے بار بار بخشنے والے ہیں سورہ نصر بہت سارے مفسرین یہ فرماتے ہیں کہ یہ مکہ فتح ہونے سے پہلے نازل ہوئی بعض مفسرین یہ فرماتے ہیں کہ حجۃ الوداع کے موقع پر نازل ہوئی اگر یہ پہلے نازل ہوئی ہے تو اس میں پیشین گوئی کی جا رہی ہے کہ اللہ کی مدد آئے گی اور مکہ فتح ہوگا اور لوگ اسلام میں جماعتوں کی جماعتیں داخل ہوں گے جب یہ علامت ظاہر ہو جائے تو آپ تسبیح کا اہتمام کیجئے تحمید سبحان اللہ الحمدللہ کا اہتمام کرتے رہیے اور استغفار کا اہتمام کیجئے چنانچہ اخیر دنوں میں رسول پاک صلی اللہ علیہ وسلم جب تسبیح بہت زیادہ پڑھ رہے تھے تو حضرت عائشہ رضی اللہ تعالیٰ نے فرمانے لگی یا رسول اللہ میں کیا بات ہے کہ آپ کو دیکھ رہی ہوں کہ تسبیح تحمید استغفار کی کثرت کر رہے ہیں تو آپ نے اس موقع پہ فرمایا کہ عائشہ پروردگار نے مجھے چند آثار اور چند علامتوں کی بنیاد پر تسبیح تحمید اور استغفار کا حکم دیا ہے وہ علامتیں ظاہر ہو گئی اس وجہ سے میں اس کی کثرت کر رہا ہوں جب یہ آیت کریمہ اور یہ سورت نازل ہوئی تو اس موقع پر حضرت عباس رضی اللہ تعالیٰ عنہ مجلس میں بیٹھے ہوئے تھے بعض روایتوں میں حضرت ابو بکر صدیق کا بھی ذکر آتا ہے کہ ان لوگوں نے اس سورت کو سن کر کے دیگر صحابہ کرام تو خوش ہو رہے تھے چلو اللہ کی مدد آ پہنچی ہے مکہ فتح ہونے والا ہے وغیرہ وغیرہ تو یہ دونوں حضرات کے بارے میں آتا ہے کہ یہ رونے لگ گئے تھے حضرت عباس کے بارے میں بھی آتا ہے جو آپ کے چچا تھے تو لوگوں نے پوچھا کہ رونے کی کیا وجہ ہے بعض روایتوں میں خود آپ نے ہی پوچھا حضور پاک صلی اللہ علیہ وسلم نے چچا آپ کیوں رو رہے ہیں تو حضرت عباس نے کہا کہ اس میں آپ کے موت کی اطلاع دی جا رہی ہے آپ کے دنیا سے رخصت ہونے کی اطلاع دی جا رہی ہے اشارہ ہے اس کے اندر حضرت ابو بکر نے بھی یہی فرمایا ہے تو بڑے صحابہ اکرام اس کو سمجھ گئے تھے کہ آپ کا جو مشن تھا وہ پورا ہو گیا اس میں یہ اس صورت کے اندر اس کی طرف اشارہ کیا جا رہا ہے تو انبیاء کے آنے کا مقصد اصل میں یہی ہوتا ہے کہ لوگوں کو بدراہوں کو اصلاح کی راہ پر لایا جائے اور انسانی تہذیب اور انسانی اخلاق کو درست کیا جائے جب سارے ہی لوگ عرب کے اس چیز کو اختیار کر لیے تھے لے لیے تھے تو اب ضرورت اس بات کی ہوتی ہے کہ جو ارواح مقدسہ ہیں انسان کی اصل جو زندگی اور انسان کے رہنے کی جو اصل جگہ ہے وہ ایک پاکیزہ جگہ پہ رہنا ہے اس کو اور جنت سے زیادہ پاکی جگہ کوئی اور نہیں ہے तो दुनिया के अंदर जो दुनियादनी है, ये हकीर सी चीज है, मामूली सी जगह है, थोड़े दिन का रहना है और कुछ काम करने के लिए रहना है, काम पूरा हो जाने के बाद अपने असल ठिकाने पे चले जाना है। तो अंबिया इकराम अलैहिस्सलाम इंसानों में सबसे पाकीज़ा कुलूब के एतबार से, नफ्स के एतबार से, बदन के एतबार से, रूह के एतबार से अंबिया सबसे पाकीज़ा होते हैं। तो उनकी रूह का तकाजा तो ये है कि वो जल्द से जल्द जन्नत में अपने असली जगह पर पहुंच जाए। और उस जगह पर पहुंचने के लिए हम सब जानते हैं कि मलाए आला, जो लोग ज्यादा कसरत जिक्र की और इसी तरीके से इस्तगफार की, अल्लाह ताला के जिक्र की कसरत का एहतमाम करते हैं, उनका ताल्लुक मलाइका से हो जाता है, उनका ताल्लुक मलाए आला से भी हो जाता है। एक रूहानी बात है ये कि जिक्र के कसरत, और क्योंकि मलाइका का जो शगल है, जो काम है, वो भी अल्लाह की तस्बीह है, वो भी अल्लाह की तहमीद है, अल्लाह का जिक्र है। तो बंदा अगर वही काम कर रहा है तो उनके साथ में उसका दिल और उसकी रूह मैच करने लगती है।
सुभान
जब जाना वही है तो फिर रूह दी तकाजा ये करती है कि मैं भी वहां पर चले जाऊं, उन जैसे काम करूं। तो अंबिया का जब मिशन पूरा हो जाता है तो अल्लाह तबारक व तआला कह देते हैं कि जो काम करना था आपसे ले लिया गया है, लिहाजा आप तशरीफ लाइए। हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम को इसमें उसी तरफ इशारा करके दावत दी गई है। इदा जा नसरुल्लाह, जब अल्लाह की मदद आ पहुंचे, अल्लाह की मदद से मुराद इस्लाम का गलबा है, अल्लाह की मदद इस्लाम का गलबा, लियुज़हिरहु अला दीन कुल्ली, ये पूरे दीन को अल्लाह तबारक ताला जाहिर कर देंगे, अल्लाह तबारक ताला की मदद है। तो अल्लाह की मदद इस्लाम का गलबा है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की का गलबा है, कुफार को पस्त करना है, इस्लाम का बोलबाला करना है, दीन हक को फैला देना है दुनिया के अंदर। तो नसर से मुराद मुफस्सिर ने ये सारी बातें बयान फरमाई है। तो जब अल्लाह की मदद आ जाए यानी दीन फैल जाए, गलबा हो जाए, और एक होती है मदद, नसर जिसको कहा जाता है, एक होती है फतह। मदद जो होती है फतह से पहले वाला काम है, इस वजह से उसको अल्लाह ने पहले बयान फरमाया, और फतह जो होती है उसके बाद वाला काम है। मदद है किसी चीज को हासिल करने की इआनत करना, मदद करना, मतलूब को हासिल करने में मदद करना, ये नसर है, और मतलूब का हासिल हो जाना फतह है। तो अल्लाह ने पहले मदद की फिर उसके बाद में फतह दी, पहले अल्लाह ने इआनत फरमाई जो मतलूब था वो मतलूब को हासिल करने के लिए। तो फतह से मुराद यहां पर अक्सर मुफस्सरीन, बल्कि जाहिर सी बात है कि सूरत का जो शान नुज़ूल है वो भी यही बताता है कि इससे मुराद फतह मक्का है, मक्का फतह हो गया। फतह मक्का भी इस्लाम की बहुत अजीम शान फतह थी, क्योंकि इसके अंदर अल्लाह तबारक व तआला इस्लाम को भी गालिब फरमाना चाहते थे, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी आप अलैहिस्सलाम अल्लाह तबारक व तआला गालिब फरमाना चाहते थे, और मक्के वालों के सामने जो अब तक नहीं माने हुए थे उनको भी मनवाना चाह रहे थे अल्लाह तबारक व तआला इस बात के जरिए से कि बहुत सारे मुशरिकीन तरद्दुद में थे कि मक्के पर जिसने भी हमला किया है वो नाकाम हुआ, काबतुल्लाह पर जो भी चढ़ाई करके आया वो नाकाम हुआ। जैसा कि सूरह फील के खुलासे के अंदर और उसकी वजाहत के अंदर मैंने जिक्र किया था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब हुदैबिया के मकाम पर तशरीफ फरमा थे और वाकया जो पेश आया था, हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु ने हजरत खालिद बिन वलीद जो कि अभी इस्लाम नहीं लाए थे उनसे जिक्र फरमाया था कि अगर तुम लोग लड़ना चाहेंगे तो हम भी लड़ेंगे मक्के में आकर के। तो उसी मौके पर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की ऊँटनी बैठ गई थी, क्योंकि इरादा मुसलमानों के क्या हो गया था, लड़ाई अगर उधर से हुई तो हम भी लड़ेंगे। वो लड़ाई कहाँ होने जा रही थी, मक्के में होने जा रही थी, हरम में होने जा रही थी। तो अल्लाह ने महज इरादे से ही रोक दिया था कि हरम लड़ाई की जगह नहीं है। तो मक्के वाले यही चाहते थे कि बहुत सारे मुशरिकीन कि अगर मोहम्मद हमारे ऊपर गालिब हो जाएं और अल्लाह तबारक व तआला उनको गालिब कर दें तो इसका मतलब यह है कि वो बरहक हैं। उसके इंतजार में भी थे बहुत सारे लोग। चुनांचे जैसे ही मक्का फतह हुआ तो फिर उसके बाद में अल्लाह तबारक व तआला ने सबके दिलों को खोल दिया, सब बोल दिया कि अगर नाहक होते ये तो इसी सूरत में अल्लाह तबारक व तआला इनको वापस कर देते, जैसा कि असहाबे फील को वापस किया, दीगर लोगों को अल्लाह ने वापस किया। तो मक्के की फतह इस्लाम की फतह भी थी, नबुवत को गालिब करना भी था, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को भी अल्लाह तबारक व तआला वाज़ह फरमाना चाह रहे थे और वाज़ह किया उसके जरिए से। तो हुआ इसका वाकया ये था कि सुलह हुदैबिया के मौके पर जब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम सन 6 हिजरी या 5 हिजरी में मक्के में उम्रे के इरादे से जा रहे थे, तो काफिरों ने कहा कि नहीं, इस साल तो उम्रा नहीं कर सकते, आइंदा साल करो। दूसरी बात उन्होंने ये कही कि अगर आप शराय तफसीली वाकया है कि हमारे दरमियान तुम्हारे दरमियान पहले मुआहिदा हो, जंग बंदी ना हो, जंग बंदी हो जाए, जंग ना हो हमारे दरमियान वगैरह वगैरह, तो ये जो मुआहिदा हो गया था कि हम और तुम एक दूसरे से नहीं लड़ेंगे 10 साल तक, और उनके साथ में रहने वाले जो छोटे छोटे कबीले थे उनको इख्तियार दे दिया गया था, आप चाहे तो उनको उनके साथ रहें चाहे तो हमारे साथ रह जाए, तो जो कबीला जिसको इख्तियार कर लेगा उसका मतलब वो उन्हीं के साथ है। चुनाचे एक कबीला मुसलमानों के साथ हो गया छोटा कबीला, और एक कबीला काफिरों के साथ हो गया, और वो दोनों छोटे कबीले जो है लड़ाई करते थे पहले से। इत्तेफाक की बात यह हुई कि एक रात में एक मौके पर वो दोनों छोटे कबीलों में लड़ाई हुई, तो मक्के वालों ने अपने साथ जो मुआहिदा किए हुए कबीला था छोटा उसका उन लोगों ने साथ दे दिया, और रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम के साथ जो मुआहिदा किया हुआ कबीला था उसके ऊपर गलबा किया, लड़ाई की, हमला किया, मारा, लोगों को कत्ल किया। रातों रात ये वाकया हुआ था, लेकिन रात में भी उन्होंने पहचान लिया कि मक्के वालों ने हमारे साथ बदहदी की है, साथ दिया है हमारे जो हरीफ था उसका। तो वो कबीला पूरा मिल करके रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में 40 आदमी आए उसके, और कहने लगे कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के हमारे साथ बदहदी हुई है, मक्के वालों ने फलां कबीले के साथ साथ दिया है और हमारे आदमियों को मार दिया है, कत्ल किया है, लिहाजा आप हमारी मदद कीजिए। हुजूर ने कहा कि मैं जरूर मदद करूंगा। बदअहदी हो गई, काफिरों को चाहिए था कि मुआहिदा न तोड़े, मुआहिदा उन लोगों ने तोड़ दिया है। अब ये इत्तला मिली कि ये कबीले ने जाकर के मदीने में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मदद तलब की है। अब इधर मक्के वालों को फिक्र हो गई, क्योंकि मालूम हो गया था कि मदीने के अंदर बहुत जोर पकड़ता जा रहा है इस्लाम भी और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम भी, तो उनको खतरा था कि कहीं ऐसा न हो कि इस बदअहदी का फौरन जवाब दे दें वो। तो अबू सुफियान को तैयार किया गया कि जाओ मदीना और जाकर के फौरन माहिदा और माहिदे को जदीद करो, रिन्यूअल करके आओ जाके। तो अबू सुफियान वहां से आया, अभी इस्लाम कबूल नहीं किया था वो। आने के बाद में सब लोग जो है अचंभी नजरों से देखने लगे कि काफिर आया है, तो आकर अपना मकसद बयान किया रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम से उसने कि मेरा आने का मकसद सिर्फ ये है कि हमारे और तुम्हारे दरमियान में जो जंगबंदी का मुआहिदा है उसको फिर से हम दोबारा तजदीद करेंगे और उसको आगे बढ़ाना चाह रहा हूं, मजीद मुआहिदा जो है मजबूत भी करना है, आगे भी बढ़ाना है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम खामोश हो गए, कोई जवाब नहीं दिया। हजरत अबू बकर के पास आया, कहने लगा कि सिफारिश करो मेरी कि मोहम्मद मान जाए हमारे दरमियान, मेरा मकसद तो यही है कि हमारे दरमियान तुम्हारे दरमियान में खून रेजी ना हो वगैरह वगैरह। हजरत अबू बकर ने फरमाया कि जब उन्होंने कुछ नहीं कहा तो मैं कुछ नहीं कर सकता, कोई सिफारिश की बात नहीं है। हजरत उमर के पास गया, हजरत उमर कहने लगे कि हुजूर के फरमाने के बाद मेरे पास आ रहा है, काम तमाम मैं तेरा तलवार से ही करूंगा सीधा सीधा, सिफारिश का कोई हक ही नहीं बनता। हजरत उमर के पास से फिर हजरत अली के पास गया, हजरत अली ने कहा कोई मैं सिफारिश तो नहीं कर सकता, कुछ तदबीर बता दे सकता हूँ, जाओ जाके हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सामने मस्जिद में एक मरतबा चीख दो और कह दो, ऐलान कर दो कि मैं आया था इस मकसद के लिए और मैं चाहता हूं कि हमारे दरमियान तुम्हारे दरमियान बहुत ज्यादा दिन तक ये मुआहिदा चले वगैरह वगैरह, कुछ कलिमात इस तरीके से कहे। अबू सुफियान आया उसी दरमियान में रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम के घर में, आप अलैहिस्सलातु वस्सलाम की जो ज़ौजा मुतहरा अबू सुफियान की बेटी है उम्मे हबीबा रजी अल्लाह तआला ने घर में आया। हजरत उम्मे हबीबा ने जो चादर थी बिस्तर की रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जिस पर आराम फरमाते थे बैठते थे वो खींच ली, तो कहा अबू सुफियान ने कि बेटी ये चादर मेरे काबिल नहीं थी या मैं इसके काबिल नहीं था। तो अब हजरत उम्मे हबीबा कहने लगी कि तुम मुशरिक और नापाक हो और ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के मकाम की जगह है, तुम इसके अहल नहीं हो, ये चादर तो तुम्हारी अहल नहीं है और तुम भी इसके अहल नहीं हो असल। बहरहाल उसके बाद में उसने मस्जिद नबी में हाजिरी दी, वहां जाकर के जो है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सामने जोर से कह दिया, उसके बाद में मक्का निकल गया। मक्के वालों ने कहा, खुश हो गए कि चलो माहिदा करके आ रहा है ऐसा लग रहा है। पूछा उससे कि क्या हुआ, तो उसने कहा कि अली ने मुझे बताया इस तरह से जाके मोहम्मद के सामने कह दो बात आखिर में, उसके बाद चले जाओ, तो मैं वही कह कर आया हूं। सबने कहा कि अली ने तुम्हें बेवकूफ बना दिया। ये कोई बात है, चीख के आ जाने से मुआहिदा थोड़ी हो जाता है। मोहम्मद ने कोई जवाब दिया उसका? उन्होंने कहा कि नहीं दिया जवाब, तो इसका मतलब ये कि मुआहिदा हुआ ही नहीं कुछ भी। तुम ऐसे ही बेवकूफी का काम करके आ गए, इतने बड़े सरदार हो गए। बहरहाल ये कि फिर उसके बाद में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा इकराम को तैयार किया कि उनको जवाब देना है। 10 से 15 हजार का लश्कर था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ में। सब लोग तैयार हो गए और उसके बाद में आसपास के कबीलों के भी हुजूर ने ऐलान कर दिया था कि जाना है मक्का फतह करने के लिए। उन लोगों ने बदहदी की है, हम उन पर जो है हमला करेंगे। हमला करने का फर्ज सिर्फ फतह करना था, लड़ाई करना मकसूद नहीं था। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा इकराम को लेकर के गए। करीब पहुंचे तो बहुत सारे लोग आना शुरू हो गए वहां से, ये देखो लड़ाई मत करो, फुला मत करो, हमारा वो है ये है। अबू सुफियान भी हाजिर हुआ। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उस मौके पर खेमे में तशरीफ फरमा थे। मक्का जिसके करीब एक इलाके में आप अलैहिस्सलाम ने पहले पड़ाव डाला था, वहां पर पड़ाव डालते ही अबू सुफियान को इत्तला मिली, दो तीन अफराद को इत्तला मिली। आप अलैहिस्सलाम ने फरमा दिया था कि देखो इस तरीके से रहो कि हमारा बहुत बड़ा लश्कर है, ये अंदाजा करना है, सामने वाले को यह एहसास दिलाना है। चुनाचे अरब में दस्तूर यह था कि 10-10 आदमी के पास में एक शमा रोशन की जाती थी। उसने कहा कि नहीं, हर कोई शमा रोशन करो ताकि उनके ऊपर गलबा पड़े। तो सब साहब इकराम ने अपनी अपनी शमे रोशन कर ली थी। तो अबू सुफियान दूर से देखकर हैरान रह गया कि इतना बड़ा लश्कर कहां से आ गया, या फुलां है क्या, फुलां है क्या, फुलां है क्या। इत्तला मिली कि नहीं, ये मोहम्मद है और उनके साथी आए हुए हैं। तो कहने लगा कि वो अब तो जान बख्शी नहीं जाएगी अपनी, लिहाजा वो करीब हो रहा था इस्लामी लश्कर के। हजरत अब्बास रजी अल्लाह तआला ने इत्तेफाक से अबू सुफियान को देख लिया और उसके बाद में उसको अपने साथ में बिठा लिए। अबू सुफियान के और हजरत अब्बास वगैरह के चूंकि खानदानी रिश्तेदारी है, सल्लल्लाहु अलैहि वसल्लम की भी और अबू सुफियान वगैरह की, तो अबू सुफियान कहने लगे, हजरत अब्बास कहने लगे कि चलो मैं मोहम्मद के पास लेके चलता हूं। अबू सुफियान कहने लगा कि यहां पर लड़ाई मत करो, हरम है वगैरह वगैरह, बहुत सारी चीजें जो हो सकती थी कहने लगी, उसको कहने की कहना शुरू किया उसने। हजरत अब्बास कहने लगे मैं कुछ नहीं कर सकता, तुम जासूसी कर रहे थे इस्लामी लश्कर की, चलो वहां पर खिदमत में जाएंगे, बात करेंगे जो भी तय होगा। तो हजरत उमर देख लिया हजरत अब्बास के पीछे अबू सुफियान बैठा हुआ है, तो वहीं से तलवार सौंत ली और उसके बाद पीछे पीछे ये काफिर बैठे बैठे हाथ आ गया। काफिरों का कमांडर बैठे बैठे हाथ आ गया, ये कहते जा रहे हैं पीछे पड़ते हजरत अब्बास और हजरत अबू सुफियान पीछे बैठा हुआ है, उसके पास में जाते जा रहे हैं। तो वो सवारी पहुंची हुजूर सल्लल्लाहु अलैहि वसल्लम के खेमे के पास में, तो हजरत उमर कहने लगे कि या रसूलल्लाह कमांडर इन चीफ जो है बैठे बैठे हाथ आ गया है, यही उतार देते हैं उसको। हुजूर ने फरमाया कि नहीं अभी रहने दो, या ऐसी कोई बात नहीं है। फिर आप अलैहिस्सलाम ने बात की अबू सुफियान से, अकेले में तन्हाई में बात की आपने। उस मौके पर कहने लगे कि अबू सुफियान क्या अभी वक्त नहीं आ गया है ला इलाहा इल्लल्लाह पढ़ने का? तो वो कहने लगा कि हाँ अल्लाह के अलावा कोई माबूद होता तो मैं इस मौके पर उसकी इबादत करता, उसकी परस्तिश करता, इसका मतलब नहीं है कि कोई माबूद नहीं हो उसके अलावा। तो फिर कहने लगे रसूल अल्लाह सल्लम के बताओ मैं अल्लाह का रसूल नहीं हूं क्या? तो अबू सुफियान ने कहा कि मोहलत दीजिए, थोड़ी मुझे मौका दीजिए, अभी मैं इसकी वो नहीं करूंगा। तो उसने ने कहा कि ठीक है मर्जी तुम्हारी। फिर हजरत अब्बास कहने लगे कि या रसूलल्लाह मैंने इनको अमान दे दी है, उमर से इसको बचा लीजिए। तो आप अलैहिस्सलाम ने कहा कि जाओ अमान है तुमको, अब्बास के साथ ये रहेंगे, इनके साथ कोई छेड़छाड़ नहीं करेगा। रात हुई पूरी, सुबह में आप अलैहिस्सलाम ने कहा उनसे फिर मुलाकात की, फिर कहा कि क्या अभी भी वक्त नहीं आया है? उन्होंने कहा कि या रसूलल्लाह वक्त आ गया है। चुनाचे अबू सुफियान ने कलमा पढ़ लिया उस मौके पर। फिर अब ये मौका पेश आया, अबू सुफियान का इस्लाम तो कबूल हो गया। अबू सुफियान गए वहां पर मक्के में, मक्के में जाकर के सब लोगों को जो है ऐलान करने लगे, जिस तरीके से पहले ऐलान किया जाता था हंगामे का, लड़ाई वगैरह होने का, कि सब लोग अपने अपने घरों में रहो, सब लोग हैरान उसमें चौकन्ने हो जाओ, मोहम्मद आ गए हैं, उनके साथी आ गए हैं वगैरह वगैरह। तो सब लोग कहने लगे कि आका है इतनी बुजदिली कर रहा है, सरदार है इतनी बुजदिली कर रहा है, देखो हालत इसकी क्या हो गई है कि एक लश्कर से डर गया है, फलां हो गया फलां। शुरू में आप अलैहिस्सलाम ने अबू सुफियान के मौजूदगी में यह कह दिया था कि उसको इज्जत भी देना चाह रहे थे आप अलैहिस्सलाम, सरदार है एक तो इज्जत देना चाह रहे थे। हुजूर ने फरमा दिया था उसके सामने हजरत अब्बास की सिफारिश पर कि जो शख्स तुम्हारे घर में अमन लेगा, अमान लेगा, उसको हमारी तरफ से अमान है, तुम्हारे घर में जो दाखिल हो गया उसको हमारी तरफ से अमान है। तो अबू सुफियान ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से कहा कि या रसूलल्लाह मेरा घर उतना बड़ा नहीं है कि पूरे मक्के के लोग आ जाएं। हुजूर ने कहा कि जो हरम के अंदर हतीम के अंदर आ जाएं, जो हरम काबा के अंदर मताफ की जगह में आ जाएं, उनको भी अमान है। तो अबू सुफियान फिर मौके से कहने लगे, यार रसूलुल्लाह वो तो ज्यादा बड़ी जगह नहीं है। आपने फरमाया कि जो अपने घर का दरवाजा बंद कर ले उसको भी अमान है। तो अबू सुफियान ने जाकर यही ऐलान किया सब में कि जो मेरे घर में आ जाए उसको अमान है, जो हरम में आ जाए उसको अमान है, जो नहीं आ सकता है घर का दरवाजा ही बंद कर ले उसको भी अमान है। सब शुरू में तो सबने डांटा उसको कि ये क्या बकवास कर रहे हो, क्या हो गया वगैरह वगैरह। लेकिन उसने कहा कि कोई चारा नहीं है, मोहम्मद का लश्कर मैं देख के आ रहा हूं और बहुत बड़ा लश्कर है, हमें लड़ने की ताकत नहीं है, हम लोग लड़ भी नहीं सकते हैं, वो लोग बड़े जानबाज हैं, जानिसार हैं वगैरह वगैरह। फिर सबने तय किया कि चलो अपने अपने घर बन करके बैठ जाते हैं। जो लोग देखना नहीं चाह रहे थे मंजर दूर दूर निकल भी गए। बास काफिर ऐसे भी थे जो ये नहीं चाहते थे कि भाई उनके अंदर गैरत थी, हमीयत थी, हम क्यों मगलूब हों किसी के तहत, ऐसे भी लोग होते हैं। तो उस मौके पर वो लोग अपने घर छोड़ करके चले गए थे। बहरहाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ फरमा हुए, अपने लश्कर को लेकर आगे बढ़े, मक्के के अंदर दाखिल हुए। आप अलैहिस्सलाम जैसे जैसे करीब होते जा रहे थे, वो अय्याम याद आ रहे हैं, जाहिर सी बात है यहीं से रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम को निकाला भी गया। एक दिन मजलूम होने की हालत में निकाला गया, कस्मे पुरसी की हालत में निकाला गया। वो घर बार भी याद है, मक्के की 50 साल जिंदगी पूरी आप अलैहिस्सलाम की वो याद आने लगी। सहाबा इकराम जो यहां पर 10 साल से अपने घर को छोड़ करके, बीवी बच्चों को छोड़ करके, अब और सारे जितने असबाब थे सारे छोड़ के आ गए थे, वो सहाबा इकराम की खुशी भी अलग देखने की थी और आप अलैहिस्सलाम को वो एहसास भी था। लेकिन इस्लाम का फातिहाना अंदाज देखिए कि रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम जैसे जैसे करीब आ रहे थे वैसे वैसे आपकी गर्दन मुबारक नीचे जाती जा रही थी। रावियों ने कहा है कि हत्ता कि हमने देखा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कि आप अपने कजावे पर आखिर में सर रख दिए थे और आंखों में आंसू थे आप अलैहि सलाम के। ये तवाजुआना अंदाज, इस्लाम तकब्बुर की तालीम नहीं देता। फातिहाना अंदाज में दाखिल हो रहे हो तो भी अल्लाह को याद करते हुए दाखिल होना है कि तुम्हारे साथ में जो हालत पेश आई है वो अल्लाह का इनाम है, अल्लाह ही जो है फतह देता है तुमको। फिर आप अलैहिस्सलाम ने वहां पर जाने के बाद में हरम में दाखिल हुए। हरम में दाखिल होने से पहले आप अलैहिस्सलाम ने अपनी चचेरी बहन हजरत उम्मे हानी रजी अल्लाह तआला अन्हा उनके घर में दाखिल हुए, गुस्ल फरमाया, 8 रकात नमाज अदा फरमाई। चाश्त के वक्त में 8 रकात आप अलैहिस्सलाम ने नमाज अदा फरमाई। उसके बाद में फिर आप हरम में आए और काबे के अंदर दाखिल हुए। हजरत बिलाल रजी अल्लाह तआला अन्हु थे, एक सहाबी थे, अंदर जाकर बाद सहाबा कहते हैं कि आपने 2 रकातें नमाज अदा फरमाई। दाखिल होने से पहले हुजूर ने देख लिया था कि अंदर पूरे तस्वीरें हैं काबे के अंदर, मूर्तियों की दीवारों के ऊपर पूरे नक्श कर देते थे ना पहले, तो पूरे काबे की दीवारों को आप अलैहिस्सलाम ने पहले निकाल साफ करने का हुक्म दे दिया। सहाबे किराम अंदर गए, पूरा साफ किया गया, जितने मूर्तियां थे सबको निकाल दिया गया और हुजूर खुद उसके बाद में दाखिल हुए और आप अलैहिस्सलाम जा अल हक वजह अल बातिल इन्नल बातिल काना ज़हूका ये पढ़ते जा रहे थे। और कहा जाता है कि ऊपर भी 360 बुत एक उसमें रखे हुए हैं, तो ऊपर नीचे सब भरे ही भरे हुए थे बुतवा। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के हाथ में एक छड़ी थी, उस छड़ी को आप आसा, तो जैसे जैसे आप अलैहिस्सलाम गिराने के लिए आगे बढ़ता था खुद ब खुद बुत ही गिर जाता था नीचे, आपका हाथ बढ़ना होता था तो खुद ब खुद बुत जो है नीचे आ जाया करते थे। तो इस तरीके से पूरे बुत गिराए दिए गए, मक्के को काबतुल्लाह को साफ किया गया। फिर उस साफ करने के बाद आप अलैहिस्सलाम ने उसमें नमाज अदा फरमाई, नमाज अदा करके फिर बाहर हर मताफ के अंदर तशरीफ फरमा हुए। फिर उसके बाद सबको देखने लगा, उस मौके पर सब खड़े हुए, जितने हरम में अमान लेने वाले थे काफिर भी आके मौजूद थे वहां पर, तो सबको देखकर, रिश्तेदार भी हैं हुजूर के, बनु हाशिम भी है, बनु अब्दुल मुत्तलिब है, फुला हैं जितने भी थे, तो हुजूर की जैसे निगाह पड़ी सब पर तो हुजूर ने पूछा कि क्या कहते हो, मेरे बारे में क्या ख्याल है, क्या किया जाए यार। तो उन्होंने कहा कि आपको हम शरीफ समझते हैं, आप शरीफ भी हैं, शरीफ के बेटे भी हैं, मुअज्जज खानदान से, अच्छे सिलाई, आप हमारे साथ अच्छा सलूक करेंगे, ये हमारी तवक्को है। हुजूर ने फरमाया कि ला तसरीब अलैकुम अल्यौम, कोई आज पर तुम पर मलामत नहीं है, यग़फिरुल्लाहु लना वलकुम, जैसे हजरत यूसुफ ने कही थी बात, आज मैं भी वैसे ही कहता हूं, तुम मेरे खानदानी भाई हो, तुमने मेरे साथ ज्यादती की है, लेकिन आज मैं बख्श देता हूं उसको, माफ करता हूं, ये कहना था कि सब खुश हो गए। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुतबा दिया, सहाबा इकराम को समझाया बहुत सारी बातें, अपने इज्जत आबरू वगैरह की बात भी समझाई उसी मौके से, हजरतुल वदा के मौके पर भी समझा था, इस मौके से भी समझाया। फिर उस खुतबे के बाद आप अलैहि सलाम रवाना हुए। बहरहाल ये फतह मक्का है जो जिसमें इस तरफ इशारा किया जा रहा है इस सूरत के अंदर, इदा जा नसरुल्लाह, जब अल्लाह की मदद आ पहुंची और फतह हो चुकी है, और वराई तन्ना सैदुलू नफी दीन अफवाजा, آپ دیکھیں گے لوگوں کو کہ وہ داخل ہو رہے ہیں اللہ کے دین میں فوج در فوج یعنی جماعتوں کی جماعت کی شکل میں. جب یہ مکے والے بہت سارے اسلام قبول کر لیے تھے, اس موقع پر بے شمار واقعات پیش آئے. مکہ فتح ہوتے وقت میں بھی حضور کے خاندان کے کئی افراد بیٹھ کر کے کونے میں بات کر رہے ہیں کہ محمد ہوں گے اپنی جگہ لیکن میں مانتا نہیں ہوں ان کو. ایک کہنے لگا کہ ابو سفیان بھی تھے وہاں پر اور دوسرے حضرات بھی تھے, تو ایک نے کہا کہ خیر تفصیلی واقعات ہو جائیں گے, ٹائم اتنا نہیں ہے اپنے پاس میں. تو حضور پاک صلی اللہ علیہ وسلم کے خاندان کے دو تین افراد بیٹھ کر ایک کونے میں بات کر رہے تھے, تو وہ باتیں حضور صلی اللہ علیہ وسلم نے گزرتے ہوئے ان لوگوں کو دیکھی اور کہا کہ تم نے یہ بات کہی, تم نے یہ بات کہی, تم نے یہ بات کہی. وہ کہنے لگے کہ ہاں ہم نے یہی بات کہی ہے اور ہم اب گواہی دیتے ہیں کہ آپ اللہ کے رسول ہیں, کیونکہ ہم تینوں یہاں بات کر رہے تھے ابھی اور آپ نے فوراً اس موقع سے یہ باتیں سنی کہی ہمارے سامنے آ کر کے. ابو سفیان کا اسلام لانا بعض روایتوں میں اس موقع پر ثابت ہے. ابو سفیان مکے کے وقت یہاں پر رسول اللہ صلی اللہ علیہ وسلم کے سارے واقعہ ہونے کے بعد اسلام قبول کیا ہے, بعض روایتوں میں یاد ہے, کیونکہ ابو سفیان نے اس موقع پر بیٹھ کر یہ بات کہی تھی کہ میں محمد کے متعلق کچھ نہیں بولتا غائبانے میں بھی, اگر میں کچھ بولوں گا تو اس کو وحی کے ذریعے سے معلوم ہو جاتا ہے. تو حضور نے آ کر وہی بات کہی کہ ابو سفیان تو نے یہ کہا ہے میرے متعلق کہ اگر میں کچھ کہوں گا تو میں اس کو وحی کے ذریعے سے معلوم ہو جاتا ہے. تو ابو سفیان نے کہا کہ ہاں میں نے ابھی یہی کہا ہے. پھر اس کے بعد میں ابو سفیان نے بھی اسلام قبول کر لیا. بہرحال لوگوں کو دیکھیں گے آپ کے وہ دین اللہ کے دین میں فوج در فوج داخل ہو رہے ہیں. چنانچہ کہا جاتا ہے مکہ فتح ہونے کے بعد یمن سے 700 افراد کی جماعت آئی, ایک ساتھ اسلام قبول کیے. جتنے چھوٹے چھوٹے قبیلے تھے ہزار ہزار کی تعداد میں, 500-500 کی تعداد میں, وہ آتے گئے اسلام قبول کرتے گئے. تھوڑا تھوڑا مکے والے قبول کر لیے اور مکے پر محمد نے چڑھائی کی ہے. اگر محمد ناحق ہوتے تو ایسی صورت میں اللہ تبارک و تعالیٰ ان کو عذاب دیتا یا اللہ تعالیٰ ان کو ناکام کر دیتا. وہ کامیاب ہو گئے کا مطلب اللہ کے واقعتاً پیغمبر ہیں, وہ سب سمجھ گئے. مکے والوں کے سامنے بھی بات واضح ہو گئی, دیگر جو بدو قبیلے تھے دیہی علاقوں کے قبیلے تھے وہ بھی سمجھ گئے کہ یہ حق ہے, اب ان کی طاقت کا مقابلہ کوئی نہیں کر سکتا ہے, لہٰذا سب آتے گئے اسلام میں داخل ہو. پورا عرب اس موقع پر اسلام کی لپیٹ میں آ گیا, اللہ تبارک و تعالیٰ نے اسلام کو فتح عطا فرمائی. تو اب یہ چار چیزیں حاصل ہونے کے بعد حضور کو حکم دیا جا رہا ہے, یعنی اللہ کی مدد ہوئی, شروع میں اعانت ہوئی, توفیق ہی اللہ تبارک و تعالیٰ کی, پھر مکہ بھی فتح ہو گیا, لوگ اسلام میں داخل بھی ہوئے اور اسلام میں پہلے بھی داخل ہوتے تھے لیکن اب کی مرتبہ جو داخل ہے وہ جماعتوں کی تعداد میں داخل ہو گئے. حکم ہو رہا ہے فسبح بحمد ربک واستغفرہ, اپنے پروردگار کی حمد کے ساتھ تسبیح بیان کیجیے. چنانچہ آپ علیہ السلام کے بارے میں آتا ہے کہ نفل نمازوں کے اندر آپ سبحانک اللہم ربنا وبحمدک اللہم اغفر لی, یہ دعا یہ جملہ بھی کہا کرتے تھے, رکوع میں بھی کہتے تھے, سجدے میں بھی کرتے تھے. اگر ہم کو بھی موقع ملے تو پڑھنا چاہیے. علماء نے اسی وجہ سے اشارہ کیا ہے کہ جو حضرات بڑی عمر کو پہنچ جائے یا کہ جن کو آثار معلوم ہونے لگے اپنی دنیا سے رخصت ہونے کے, ان کو بھی یہ تین کاموں کا اہتمام کرنا چاہیے, تسبیح کا اہتمام, حمد کا اہتمام, استغفار کا اہتمام. سبحان اللہ, الحمد للہ, استغفر اللہ. سبحان اللہ, اللہ کی پاکی بیان کرنا ہے کہ جو عیوب ہیں اللہ کی ذات میں نہیں ہیں, تو اللہ کی ذات سے عیوب کا ازالہ کیا جائے, اسی کو بیان کیا جائے. اور تحمید میں یہ ہوتا ہے کہ اللہ کی صفات کو, ایک چیز ہے کہ سبحان اللہ کہتے وقت میں شعور کے ساتھ سبحان اللہ کا اہتمام کریں, الحمدللہ کہتے وقت میں شعور کے ساتھ اہتمام کریں, استغفار کے ساتھ میں بھی شعور کے ساتھ اہتمام کریں. شعور کا مطلب یہ ہوتا ہے کہ جو آپ سبحان اللہ کہہ رہے ہیں کس معنی میں کہہ رہے ہیں. اللہ کی ذات پاک ہے, ترجمہ تو یہ ہوگا اس کا, تو پاک ہے کا مطلب کیا ہے؟ انسانی جو نقائص ہیں, مخلوقات کی جو نقائص ہیں, جو کمزوریاں ہیں, جو عیوب ہیں, جو غلط قسم کی چیزیں ہیں, ان سے اللہ پاک ہے. اللہ کے اندر بشری تقاضے نہیں ہیں, اللہ کے اندر سونا کرنا نہیں ہے, اللہ اولاد سے پاک ہے, اللہ حاجت سے پاک ہے, اللہ تبارک و تعالیٰ ضرورت سے پاک ہے, اللہ بے نیاز ہے, اس کا تصور ہو. الحمدللہ کے اندر پھر وہ اپوزٹ چیزیں, اللہ مدد کرنے والا ہے, اللہ سوتا نہیں ہے, اللہ جاگتا ہے, اللہ حی ہے, قادر ہے, سمیع ہے, بصیر ہے, جتنی اللہ کی صفات ہے ان کا استحضار ہو. تو یہ دونوں چیزوں کے استحضار کی وجہ سے بندے کے اندر پھر ان کے آثار بھی پڑتے ہیں. سبحان اللہ کہیں گے تو آپ نے تنزیح کی, اللہ تبارک و تعالیٰ کی پاکی بیان کی, تو آپ کے جو روح ہے اس کے اندر بھی علماء نے فرمایا ہے کہ پاکی آتی ہے پھر, کیونکہ جب اللہ کے بارے میں آپ کہہ رہے ہیں تو آپ کی روح اس کا اقرار کر رہی ہے، روح جب اس چیز کا اقرار کر رہی ہے تو اس کے نتیجے میں جو برکات اترتی ہیں ان برکات کا نتیجہ یہ ہوتا ہے کہ آپ کی روح کے اندر بھی اللہ تبارک و تعالیٰ تنزیحی صفات پیدا کر دیتے ہیں۔ ظاہری اعتبار سے تو بشری ہے، بشری تقاضے ہوتے ہیں، لیکن بندے کو بھی اللہ تبارک و تعالیٰ عیوب سے پاک کرنا شروع کر دیتے ہیں، تجلیات کا اثر بھی ہوتا ہے۔ الحمدللہ کہ جب آپ کہیں گے اور شعور کے ساتھ کہیں گے تو جو اوصاف کمال ہوتے ہیں اللہ والوں کے پاس جو کمالات ہوتے ہیں اسی کا نتیجہ ہوتے ہیں، ذکر کی کثرت ہوتی ہے، پھر مشاہدے کے ساتھ ذکر ہوتا ہے ان کا، تو جو تجلیات برستے رہتی ہیں ان تجلیات کا اثر جب روح پر ہوتا ہے تو ظاہر سی بات ہے کہ وہ اچھے اوصاف روح کے اندر آنا شروع ہو جاتے ہیں۔ روح کے اندر جب صفات تنزیہ بھی پیدا ہو گئے، صفات تحمید بھی پیدا ہو گئے ہیں، تو روح کتنی مجلہ ہو جائے گی، پوری روشن ہو جاتی ہے۔ اسی وجہ سے پھر وہ چیزیں نظر آنے لگتی ہیں جو اوپر کی ہوتی ہیں۔ ملائکہ کی تسبیح بندے کی تسبیح کے ساتھ جب ملنا شروع ہو جاتی ہے، میچ کرنا شروع ہو جاتی ہے، تو اللہ تبارک و تعالیٰ وہ فلکیات کا جو نظام ہے وہ کھول دیتے ہیں۔ یہ ایک آگے کی لمبی بحث ہے کہ اللہ تبارک و تعالیٰ جب کسی بندے کو قبولیت کا درجہ دے دیتے ہیں، بندہ محنت کرتا ہے، ترقی کر لیتا ہے، تو عالم دوسرا بھی کھلنا شروع ہو جاتا ہے۔ تو اب ایسے موقع سے اس کو کہا جا رہا ہے کہ اب جانے کا وقت آ گیا ہے، تم کو یہاں دنیا میں رہنا زیادہ نہیں ہے، تم آگے کے حالات دیکھنا شروع کر دیے ہو، جس دنیا میں تمہارا اصل مرکز ہے، جو اصل ٹھکانہ ہے، تو ایسے موقع پر دنیا میں رہتے ہوئے جو کوتاہیاں ہو گئی ہیں اس کا ازالہ کرو، واستغفرو استغفار کرو، جو درجات حاصل نہیں کر سکے اس کے لیے استغفار کرو، جو کمیاں کوتاہیاں ہو گئی اس کے لیے استغفار کرو۔ حضور پاک صلی اللہ علیہ وسلم کے حکم کا مطلب یہ ہے کہ حضور سے کوئی گناہ سرزد ہوا نہیں، اور جو کچھ بھی ہوا آپ علیہ الصلوۃ والسلام سے جو خلاف اولا باتیں کہیے یا آپ کی شان کے مناسب جو باتیں نہیں تھیں وہ جو ہو گئی ہیں، جو اللہ تبارک و تعالیٰ اس سے زیادہ چاہتے ہیں وہ باتیں نہیں ہو سکیں، اس کے لیے استغفار کریے، یہ مطلب ہے۔ یہ مطلب نہیں ہے کہ نعوذ باللہ حضور پاک صلی اللہ علیہ وسلم سے کوئی غلطیاں ہوتی تھیں، کوئی گناہ ہوتے تھے۔ اور بعض مفسرین نے یہ فرمایا ہے کہ استغفار کریے کا مطلب یہ ہے کہ آپ تو پاک ہیں، آپ اپنی امت کے لیے استغفار کریے، یعنی آپ جا رہے ہیں اس دنیا سے، اب وقت ایسا ہے کہ دنیا کے اندر آپ کے جو امتی ہیں ان کی استعدادیں الگ الگ ہیں، آپ امت کے لیے استغفار کر کے، علماء نے فرمایا ہے کہ ان کو کم از کم اس قابل بنا دیجئے کہ وہ جنت میں جا سکیں، آپ کا استغفار سے امت کے اندر وہ استعداد آ جائے گی کہ اللہ تبارک و تعالیٰ آپ کی دعا کو قبول فرمائیں گے، امت کی مغفرت کریں گے، پھر آپ کی دعا ہی ہو سکتی ہے جو امت کو جنت میں پہنچا سکتی ہے۔ تو اس لیے اللہ تبارک و تعالیٰ کا حکم ہے کہ واستغفر ہو، آپ دعا کی استغفار کیجیے اللہ سے، یعنی مغفرت مانگیے اللہ سے، کس کے لیے؟ امت کے لیے مانگیے، کیونکہ امت محتاج ہے اس کی۔ انہ کان توابا، اللہ تو بہت قبول کرنے والا ہے، تواب ہے وہ، تواب کا مطلب بار بار قبول کرتا ہے، زیادہ قبول کرتا ہے، بہت زیادہ متوجہ ہوتا ہے۔ تم جتنا متوجہ ہوتے ہو تم اللہ اس سے زیادہ متوجہ ہوتے ہیں، تم ایک مرتبہ ہوتے ہو تو وہ اس سے زیادہ متوجہ، دس مرتبہ بھی اگر اللہ سے توبہ کریں گے تو وہ دس مرتبہ تمہاری توبہ پہ قبول کرنے کے لیے تیار ہے۔ تواب کا مطلب یہی ہے کہ جو بار بار توبہ قبول کرتا ہے، اور بہت زیادہ توبہ قبول کرتا ہے، بہت جلدی توبہ قبول کرتا ہے۔ تو اللہ کی ذات تو تواب ہے، تم متوجہ ہو اللہ ضرور متوجہ ہوں گے تمہاری طرف۔ تو سورۃ النصر کا پیغام یہ ہے کہ اللہ کی مدد اور اللہ کی فتح مسلمانوں پر اور دین کے کام کرنے والوں پر، داعین پر، بالآخر نتیجے کے طور پر دنیاوی کامیابی حاصل ہوتی ہے، اخروی کامیابی حاصل ہوتی ہے۔ جب مشن پورا ہو جائے انسان کا یا آخرت سے جانے کا وقت آ جائے تو ایسے موقع پر انسان کو تسبیح کا اہتمام کرنا چاہیے، تحمید کا اہتمام کرنا چاہیے، استغفار کا اہتمام کرنا چاہیے۔ سورۃ اللہب پڑھ لیں گے، اس کا آج ہو جائے، یہ زیادہ ہو جائے گا۔ تبت يدا ابي لهب وتب ما اغنى عنه ماله وما كسب سيصلى نارا ذات لهب ومرأته حمالة الحطب في جيدها حبل من مسد۔ یہ سورت آپ علیہ الصلوۃ والسلام پر اس موقع پر نازل ہوئی جب رسول اللہ صلی اللہ علیہ وسلم مکہ مکرمہ میں تھے، ابتدائی ایام تھے، حضور کو حکم ملا تھا وانذر عشيرتك الاقربين، قریب والوں کو متوجہ کرو، جو آپ کے رشتہ دار ہیں ان کو پہلے دعوت دو۔ چنانچہ آپ علیہ الصلوۃ والسلام صفا پہاڑی پر تشریف لے گئے اور علل اعلان کرنے لگے، ان النذیر العریان، کھلا ڈرانے والا ہوں۔ عرب کے اندر ڈرانے کے اور متوجہ کرنے کے طریقے الگ الگ تھے، بعض دفعہ لوگ جو ہے اپنے کرتے کو اور اپنی اوپر کی جو چادر ہوتی تھی اس کو نکال کر کے پھراتے تھے، اعلان کرتے تھے تاکہ قوم کو زیادہ احساس ہو، اس کا توجہ ہو جائے، پھر وہ جھنڈا بھی بن جاتا تھا، وہ لوگ متوجہ ہو جاتے تھے تھوڑا پھرانے کرنے سے، تو بدن ننگا ہو جاتا تھا نا، نذیر العریان اسی کو کہا جاتا ہے، کہ میں ننگا ہو کر ڈرا رہا ہوں، متوجہ کر رہا ہوں۔ یعنی بدن کھول کر کے ڈرا رہا ہوں، حقیقی بات ہے، سچ بول رہا ہوں، اس میں کوئی شک نہیں ہے، میں متوجہ کرنا چاہتا ہوں. تو حضور پاک صلی اللہ علیہ وسلم صفا پہاڑی پر تشریف لے گئے، جا کر کے آپ نے اعلان کیا، آوازیں لگائی، جتنے قبیلے تھے سب کے نام پکارا آپ نے، اے بنو عبد المطلب، بنو ہاشم، فلاں 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 فلاں، حضور کی آواز تھی. اور لوگ سمجھتے تھے کہ سچی آواز ہے یہ، اور یہ پہلی مرتبہ اس طریقے سے آواز لگا رہے ہیں. سب بھاگے بھاگے دوڑے، حتیٰ کہ جو نہیں آ سکتے تھے اس نے بھی اپنے جو خادم ہوتے تھے ان کو بھیجا دیا کہ جا بھائی میں نہیں آ سک رہا ہوں، آواز تو لگائی گئی ہے، تو جا اور یہ پیغام لے کر آ کے کیوں بلایا جا رہا ہے. سب لوگ حاضر ہو گئے. حضور پاک صلی اللہ علیہ وسلم نے سب کے سامنے کہا کہ بتاؤ، اس پہاڑ کے پیچھے اگر دشمن ہے اور تم پر حملہ کرنا چاہ رہا ہے، اگر یہ خبر دوں تو مانیں گے نہیں مانیں گے؟ سب نے کہا کہ ما جر ربنا علی کے اللہ صدقہ. تجربہ تو یہ ہے کہ تم نے کبھی جھوٹ نہیں بولا ہے، ہمیشہ سچی بولتے ہو، لہٰذا تمہاری بات کو ہم مانیں گے ضرور. حضور نے فرمایا کہ اب سنو میری بات کو، کہ میں تم کو ایسے عذاب سے متوجہ کرنا چاہتا ہوں جو عذاب تم پر آئے گا اگر میری اطاعت نہیں کرو گے تو، اور قرآن کو نہیں مانو گے. ابو لہب تھا وہاں پر آپ کا چچا، کہنے لگا تبن لگ، ہاتھ جھاڑتے ہوئے کہنے لگا کہ تبن لگ، اس لیے بلایا تھا، الحادہ جماعت نہ لیوں، پورا دن ضائع کر دیا، متوجہ کیا ہم کو، فلاں کیا فلاں کیا، یہ باتیں بولنے کے لیے بلایا تھا ہم کو. تو اس موقع پر اس نے چونکہ آپ علیہ الصلوۃ والسلام کے لیے تبن لگا کہا تھا، بربادی ہو تیرے لیے، اللہ کے لیے، اللہ کے رسول صلی اللہ علیہ وسلم کے لیے اس نے کہا تھا کہ تیری بربادی ہو. اللہ تعالیٰ نے فرمایا کہ میرے محبوب کی بربادی کی بد دعا کرتا ہے. چنانچہ اللہ تبارک و تعالیٰ نے یہ صورت کریمہ نازل فرمائی، تبت یدا ابی لہب وتب، ابو لہب کے دونوں ہاتھ برباد ہو گئے، وتب خود بھی برباد ہوا، اس کے دونوں ہاتھ جو حضور کی طرف اشارہ کرتے ہوئے اس نے کہا تھا، مارتے ہوئے جھٹکتے ہوئے، وہ بھی برباد ہوئے اور خود بھی برباد ہوا. یہ ظاہری تفسیر ہے. بعض روایتوں میں آتا ہے کہ اس کے ہاتھوں کو اس وجہ سے ذکر کیا گیا ہے کہ حضور پر پتھر مارا کرتا تھا اپنے ہاتھوں کے ذریعے سے. ایک صحابی کہتے ہیں کہ میں نے اپنے آنکھوں سے دیکھا ہے کہ حضور بازاروں کے اندر جا رہے ہیں اور ایک بڑا لحیم شہیم آدمی ہے اور پیچھے چل رہا ہے، اور یہ ایک بندہ سامنے والا کہہ رہا ہے کہ قولوا لا الہ الا اللہ تفلحوا، لا الہ الا اللہ بول لو کامیاب ہو جاؤ گے، کامیاب ہو جاؤ گے. پیچھے سے یہ پتھر مارتا ہے زور سے، اور اس کے بعد میں کہتا ہے کہ یہ کذاب ہے، یہ کذاب ہے، یہ کذاب ہے. میں نے پوچھا کہ یہ دونوں کون ہے بھائی؟ تو کہنے لگے کہ سامنے والا شخص محمد ہے، پیچھے والا اس کا چچا ابو لہب ہے. تو وہ اپنے ہاتھوں سے حضور کو اتنا مارا کرتا تھا کہ وہ خود راوی کہہ رہے ہیں کہ میں نے ان کو پورا لہو لہان دیکھا، پتھر کے مارنے کی وجہ سے خون سے شرابور دیکھا میں نے، کپڑے پورے آپ علیہ السلام کے خون میں نہا جاتے تھے، جوتیاں آپ کی چھپک جایا کرتی تھی خون کے اندر، پھر بھی آپ دعوت دیے جاتے تھے. تو اس کے ہاتھوں کی بربادی اس وجہ سے ذکر کی جا رہی ہے کہ اس کے ہاتھ رسول اللہ صلی اللہ علیہ وسلم پر اٹھتے تھے پتھروں کے ذریعے سے. اس کے ہاتھ پہلے اللہ تبارک و تعالیٰ نے برباد کیے کہ یہ ہاتھ اٹھتے تھے نبی کے خلاف، اس کی بربادی ہو. بدعا بھی دی اللہ نے، پھر اس کے بعد میں بربادی کا ذکر بھی کیا کہ برباد ہو جائے ابو لہب کے دونوں ہاتھ، چنانچہ ہو گئے برباد. ایک محاورہ ہے، اللہ تعالیٰ بدعا نہیں دیتے لیکن اطلاع دے رہے ہیں کہ جیسا عام انسانوں کے حساب سے جیسا ہونا چاہیے ویسا ہوا اس کے ساتھ میں. کہتے ہیں کہ یہ سورت نازل ہونے کے بعد رسول پاک صلی اللہ علیہ وسلم نے صحابہ اکرام کے سامنے پڑھی، مکے میں چرچا ہو گیا کہ ابو لہب کے متعلق سورت نازل ہوئی، اور اس میں آگے ابو لہب کی بیوی کا بھی ذکر ہے. تو اس کی بیوی کو اطلاع ملی تو پڑھتے ہوئے آئی کہ محمد میرے خلاف، محمد نہیں بولتی تھی، مزمم بولتی تھی، مزمم میرے خلاف یہ کر رہا ہے، اور اس کی وہ کہتا ہے کہ قرآن نازل ہوا ہے، آج بتاتی ہوں، پتھرے لے کر کے آئی. آپ علیہ الصلوۃ والسلام حرم میں تھے، نماز ادا فرما رہے تھے، حضرت ابوبکر بھی تھے وہاں پر. تو جیسے جیسے قریب ہوئی، حضرت ابوبکر آپ علیہ الصلوۃ والسلام کو اطلاع دینے لگی کہ یا رسول اللہ وہ پتھر لے کر آ رہی ہے، کچھ تو انتظام کرنا چاہیے. آپ نے فرمایا کہ وہ مجھے دیکھ نہیں سکتی ہے. چنانچہ وہ آئی، کہنے لگی کہ محمد کہاں ہے بتاؤ. حضرت ابوبکر کہنے لگے تجھے کوئی اور نہیں دکھ رہا ہے؟ تو کہنے لگی کہاں ہے، کوئی نہیں دکھ رہا ہے مجھے. چنانچہ بکواس کرتے ہوئے نکل گئی واپس، حضور پاک صلی اللہ علیہ وسلم کو نہیں دیکھ سکی. بہت ساری موقع پر ایسا ہوا ہے کہ آپ علیہ الصلوۃ والسلام نے، اللہ تبارک و تعالیٰ نے حضور کے سامنے پردہ ڈال لیا دشمنوں سے. ہجرت کے موقع پر بھی ڈال دیا تھا آپ نے، اللہ تبارک و تعالیٰ نے پردہ، اس موقع پر بھی اللہ تبارک و تعالیٰ نے پردہ ڈال دیا. ایسا تو ہوتا ہے، ایسا نیک لوگوں کے ساتھ بھی ہوتا ہے، وہ تو حضور تھے، حضور کے غلاموں کے ساتھ بھی ایسا ہوا ہے. حضرت حاجی امداد اللہ مہاجر مکی رحمۃ اللہ علیہ کے بارے میں آتا ہے کہ جب وہ برطانیہ سے لوگ آئے تھے وہاں پر، حالات چل رہے تھے، انہوں نے آواز اٹھائی تھی تو ان کے خلاف میں وارنٹ جاری ہو گیا، وہ لوگ پکڑنے کے لیے آئے، پولیس کے افسران وغیرہ. حضرت ایک مرید کے گھر میں تشریف لے گئے، حاجی رحیم بخش صاحب رحمۃ اللہ علیہ. وہ کہتے ہیں کہ میں حضرت ایک کمرے میں تھے اور وہاں پر وضو ابھی ابھی کر वजू अभी अभी करके हजरत ने क्याम किया था कि उतने में वो पुलिस अफसर वहां पर आ गए। मैं परेशान हो गया कि वो तो हजरत पकड़े गए हैं। मैं अंदर दाखिल हुआ, वो मुझसे पूछने लगे कि बताओ हाजी कहाँ है, हाजी इमदादुल्ला। हजरत अंदर ही है हालांकि, तो वो कहने लगे अच्छा इनको नजर नहीं आ रहा है। मैंने फौरन कहा कि वजू अभी अभी किया गया है। उन्होंने कहा कि वजू किसने किया, पानी कैसा है, कोई पता मालूम होता है कि यहां कोई शख्स था। उन्होंने बहाने बना दिया हाजी रहीम साहब ने, तो वो लोग चले गए। फिर हजरत हालांकि उसी कमरे में मौजूद थे। तो ऐसा अल्लाह वालों के साथ भी होता है कि अल्लाह तबारक तआला दुश्मनों की आंखों पर पर्दा डाल देते हैं ऐसे मौके पर। तो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम के सामने अल्लाह तबारक तआला ने ऐसा पर्दा डाला कि उसकी आंख के ऊपर पर्दा पड़ गया, जिसकी वजह से वो हुजूर को देख नहीं सकी और हरम से चलेगी। तब्बत यदा अबी लहब व तब, अबू लहब के दोनों हाथ तबाह बर्बाद हो गए या हो जाएं, व तब्बा और खुद बर्बाद हो गया। मुफस्सिरीन ने इसकी और भी ज्यादा तफसीरात बयान फरमाई है, वो ये है कि अबू लहब के दोनों हाथ से मुराद एक ताबीर है अरबी मुहावरे के एतबार से। यदा यदुन का लफ्ज अरबी में बाज दफा ऐसे मुहावरात जो है इंसान के अंदर जो कुव्वतें हैं उनके लिए भी इस्तेमाल होता है, कुव्वत इल्मी कुव्वत अमली। कुव्वत इल्मी से मुराद ये है कि उसके अकायद उसके अफकार उसकी फिक्र वो खत्म हो गई। कुव्वत अमली से मुराद ये है कि उसके अमाल पूरे के पूरे जाये और बेकार हैं। तो अबू लहब के दोनों हाथ तबाह हो जाए का मतलब यह है कि उसकी फिक्र तबाह हो गई, अकायद पूरे बिगड़ गए और उसके अमाल भी बिगड़े हुए हैं। वह तब्बा लिहाजा वो भी बिगड़ गया, बर्बाद हुआ है। बाद मुफस्सिर ने यह तफसीर इसकी बयान फरमाई है, मा अग्ना अन्हु मालुहु वमा कसब। चुनांचे जब उसके अमाल नहीं रहे, जब ईमान नहीं रहा, तो उसको उसका माल भी काम नहीं आया। मा अग्ना अन्हु मालुहु वमा कसब, उसके काम नहीं आया उसका माल। वमा कसब, जो कुछ उसने कमाया वो भी उसके काम नहीं आया। उसको नाज था अपने माल के ऊपर, अपने बेटों के ऊपर और अपनी सरदारी के ऊपर। तो अल्लाह तबारक तआला ने कहा कि तेरे हाथ बर्बाद, तेरा सरदार होना क्या काम आएगा, न तेरी अकल काम करने वाली है ना तेरा अमल काम करने वाला है। जहां तक माल का ताल्लुक है तुझे कुछ काम आने वाला नहीं है दुनिया के अंदर भी। चुनांचे ऐसे ही हुआ कि होते होते इस तरीके से एक ऐसी बीमारी में मुबतला हो गया कि वो पैसे देकर भी बीमारी से छुटकारा नहीं हासिल कर सका। ताउन की बीमारी हो गई थी, फोड़े फुंसी हो गए थे और इतने फैल गए बदन के अंदर कि जिंदा है लेकिन बदबू से उसके जिस्म से इतनी सख्त बू आ रही है कि घर के लोग ही करीब नहीं जा रहे और लोग उसको अछूत निगाहों से देखने लगे कि अछूत की बीमारी समझने लगे कि अगर हम करीब जाएंगे तो हमको लग जाएगी। तो ऐसी बीमारी में अल्लाह तबारक तआला ने उसे जलील किया कि उसके करीब उसको माल भी काम नहीं आया। वमा कसब, जो कुछ उसने कमाया। वमा कसब से अरबी मुहावरे के अंदर मुफस्सिरीन फरमाते हैं कि औलाद मुराद होती है, तो औलाद भी उसके काम नहीं आई। जो आदमी की कमाई होती है वो औलाद होती है, तो औलाद भी काम नहीं आई। उस मौके पर जब बीमारी में मुबतला था तो बीवी भी करीब नहीं जाती थी, घर के औलाद भी करीब नहीं जाती थी उसकी। हत्ता कि वो जब मर गया, गल सड़ करके जब मरा, तो कहते हैं कि कई दिनों तक उसकी लाश वहीं पड़ी रही, उसे दफन नहीं किया गया, उसके करीब नहीं गया कोई। मुद्दत होने के बाद में जब बदबू बहुत ज्यादा फैलने लगी, लोग बोलने लगे कि खड़ा हो गया, हमको उससे तकलीफ हो रही है वगैरह वगैरह, उसके बाद में कुछ लोगों ने पैसे दिए और हफ्शी गुलामों को बुलाया गया। वो हफ्शी गुलाम आए, उन लोगों ने बड़ी बड़ी लकड़ियां लेकर के उसकी लाश को ढकल कर गड़ा खोदाया, उसके बाद में लाश डाल दी गई उसकी, पत्थर ऊपर से डालकर मत खत्म कर दी गई इस तरीके। तो ऐसा एक सरदार की मौत हुई, अरब के एक सरदार की ऐसी मौत हुई। बेटे भी हैं, सरदार भी है, माल वाला भी है, सब कुछ है, लेकिन अल्लाह ने ऐसा जलील किया। जलील क्यों किया कि रसूल पे ऊपर हाथ उठाने वाला था, रसूल को बद्दुआ देने वाला था, तकलीफें पहुंचाने वाला था। अजीब बात यह देखिए कि रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम का चचा है, खानदानी आदमी है, रसूल का खानदानी आदमी है, खूबसूरती भी उतनी ही ज्यादा थी। अबू लहब, लहब की माने शोले, तो उसके शोले जब बचपन में इतना ज्यादा खूबसूरत था कि उसी की वजह से उसको अबू लहब कहा जाने लगा। असल नाम उसका अब्दुल उज्जा था, अब्दुल उज्जा नाम था। अबू जहल का नाम अम्र था असल में, उमर या अमर, लेकिन अबू जहल जो है बड़ा सरदार भी शुमार किया जाता था और फैसले करता था लोगों में, काउंसलिंग, तो उसको अबुल हकम बोलते थे। जब इस्लाम कबूल नहीं किया तो इस्लाम में उसका नाम अबू जहल रखा गया। अबुल हकम नहीं है, अबू जहल है। جہالت ہے اس کے پاس، وجہ سے اسلام قبول نہیں کر رہا ہے. ابو الحکم چھوڑو اس کو، ابو جہل بولے اس کو، حضور کو نہیں مان رہا، اسلام کو نہیں مان رہا، قرآن کو نہیں مان رہا، تو جہالت ہے اس کے پاس میں. تو اسلامی نام اس کا ابو جہل ہے، مشرکانہ نام اس کا ابو الحکم ہے، کنیت اس کی، اور اصل نام اس کا عمر ہے. ایسے ابو لہب یہ کنیت ہے اس کی. کسی چیز کسی وصف کی طرف نسبت کرنے کے لیے عرب کے اندر ابو کا لفظ لگا دیتے تھے. جیسے حضرت علی رضی اللہ تعالیٰ عنہ مٹی پہ لیٹے ہوئے تھے، حضور پاک صلی اللہ علیہ وسلم نے کہنے لگا ابو تراب اٹھو، مٹی والا، اے مٹی والے اٹھو، ان کو بدن کو مٹی لگ گئی تھی، حضور نے فرمایا کہ مٹی لگ گئی، ابو تراب اٹھو. ایسے عرب کے اندر ابن السبیل بولتے مسافر آدمی کو، سبیل کے معنی راستہ، تو راستے کا بیٹے سے مراد مسافر، راستے چلتے جا رہا ہے چلتے جا رہا ہے. ایسے اوصاف لگانے کے لیے ابن کا لفظ، اخن کا لفظ، ابن ان کا لفظ لگ دیا. تو ابو لہب کو بھی اس کے وصف کی وجہ سے، یعنی جو کلوں کے اندر، اس کے رخساروں کے اندر جو خوبصورتی تھی، بعض لوگوں نے کہا ہے کہ سورج کی ٹکیا نظر آتی تھی خوبصورتی سے، سورج جب نکلتا تھا ایسا چمکیلا چہرہ تھا اس کا کہ سورج نظر آتا تھا اندر، تو شعلے مارتا تھا اس کا چہرہ، اسی وجہ سے اس کو ابو لہب کہا گیا. حضور کا خاندان ہے خوبصورت خاندان، لیکن یہ کہ مانا نہیں، اللہ کے رسول صلی اللہ علیہ وسلم کو، حضور کو نہیں مانا، اللہ نے تباہ کیا. اور آپ علیہ الصلوۃ والسلام کے جو والد ہیں، والد کا یہ بھائی ہے، حقیقی بھائی نہیں، آپ علیہ الصلوۃ والسلام کا سوتیلا بھائی ابو لہب، باپ دونوں کے ایک ہی ہیں، ماں الگ الگ ہے، حضرت عبداللہ کی ماں الگ تھی، ابو لہب کی ماں الگ تھی، لیکن بھائی تو ہوتے ہیں خاندانی اعتبار سے. ما اغنى عنه ماله وما کسب، اس کے کام نہیں آیا اس کا مال اور اس کی اولاد. سیصلى نارا، یہ تو دنیا میں ہوا، آخرت کا کیا ہوگا؟ سیصلى نارا ذات لہب، وہ داخل ہوگا ایسی آگ میں جو شعلے والی ہے. عربی میں یہ نزاکت جو ہے عرب لوگ زیادہ جانتے ہیں، ابو لہب ہے وہ تو ذات لہب میں داخل ہوگا، یہ ابو لہب ہے وہ نارن ذات لہب میں داخل ہوگا، یہ فرمایا جا رہا ہے. جو عربی پڑھتے ہیں اس کے لطف لینے والے ہیں، قرآن پاک میں اسی وجہ سے بہت ساری نزاکتیں پائی جاتی ہیں. وہ داخل ہوگا ایسی آگ میں جو لہب والی ہے، یعنی وہ بھی شعلے والی ہے، یہ آدمی مستحق ہے شعلے والا، شعلے کی آگ کے، یہ اشارہ کیا جا رہا ہے اس میں. وامرأته حمالة الحطب، اور وہاں ان کی محبوبہ کا حال بھی بیان کیا جا رہا ہے آگے، کہ اس کی جو بیوی تھی، یہ بھی حضور پاک صلی اللہ علیہ وسلم کے خاندان سے یہ تعلق رکھنے والی، ابو سفیان کی بہن ہے، ابو جہل کی بھی، ابو لہب کی بیوی ابو سفیان کی بہن ہے، ام جمیل نام تھا اس کا، اس کی کنیت ام جمیل. تو یہ آپ علیہ الصلوۃ والسلام کی بڑی دشمنی رکھتی تھی، آپ جب فجر کی نماز کے لیے جاتے تھے تو اس سے پہلے اٹھ کے رات میں کانٹے بچھا دیا کرتی تھی تاکہ آپ کو چبھیں، کچرا کبھی ڈال دیا، کبھی کانٹے بچھا دیا، کبھی لکڑیاں بیچ میں لٹکا دی، وغیرہ وغیرہ. تو اسی وجہ سے اس کا یہ وصف بیان کیا جا رہا ہے کہ حمالۃ الحطب، اس کی بیوی جو لکڑیاں اٹھانے کا کام کرتی ہے. لکڑیاں اٹھانے کا کام بعض مفسرین نے اس وجہ سے بیان کیا ہے کہ چونکہ حضور کو تکلیف دینے کے لیے وہ لکڑیاں لاتی تھی، کانٹے لایا کرتی تھی، تو اس کی اس وصف کو قرآن پاک نے بیان کیا. یا یہ کہ اس وجہ سے بیان کیا جا رہا ہے کہ وہ سردار کی بیوی تھی لیکن کنجوس تھی، چاہتی تو لکڑیاں اٹھا کر اپنے خادموں کے ذریعے سے، غلاموں کے ذریعے سے کر سکتی تھی، پیسے بچانے کے لیے خود جا کے لاتی تھی. تو عرب کے اندر کنجوسی بہت بہت برا بس شمار ہوتا تھا، زنا سے بدتر سمجھتے تھے کنجوری کو، کنجوسی کو بولا. تو اس وجہ سے اس کو یہ بیان کیا جا رہا ہے. فی جی دیہا حبل من مسد، اس کے گلے میں مسد، بٹی ہوئی رسی ہوگی قیامت کے دن، اس کے گلے میں بٹی ہوئی رسی ہوگی. اس کا کیا مطلب ہے کہ اس کے گلے میں بٹی ہوئی رسی ہوگی؟ تو حسین فرماتے ہیں کہ اس کے گلے میں ایک ہار تھا، وہ رسول اللہ صلی اللہ علیہ وسلم کے خلاف میں یہ کہا کرتی تھی کہ یہ ہار بیچ دوں گی لیکن محمد کے خلاف ہمیشہ کام کرتی رہوں گی، اور یہ بیچ کر کے جو اس کے پیسے آئیں گے وہ لگاؤں گی محمد کے خلاف کام کرنے میں. تو اللہ تبارک و تعالیٰ نے اسی وجہ سے اس کو ذکر کیا ہے کہ یہ جو اپنے ہار کے بارے میں کہا کرتی تھی اس طریقے سے کہ ایک حق کام کے خلاف میں آواز اٹھاتی ہے، پھر اس اور مال اور اس جیسی چیزوں کو حق کے خلاف لگانے کی جو کوشش کرتی ہے، تو یہی ہار کل قیامت کے دن اس کے گلے میں ہوگا جہنم کے عذاب اور توخ کی شکل میں. تو یہ اشارہ کیا جا رہا ہے فی جی دیہا حبل من مسد، کہ اس کے گلے میں خود جو ہے بٹی ہوئی رسی کا ایک آگ کا توخ ہوگا، یہ اس طرف اشارہ کیا گیا ہے. بعض مفسرین فرماتے ہیں کہ حمالۃ الحطب اور فی جی دیہا حبل من مسد یہ پورا ایک واقعہ ہے. واقعہ یہ ہے کہ وہ ایک مرتبہ حضور پاک صلی اللہ علیہ وسلم کے لیے لکڑیوں کا گٹھر لا رہی تھی تاکہ اس میں سے کانٹے چن لے اور آپ علیہ الصلوۃ والسلام کے خلاف لکڑیاں وغیرہ استعمال کرے. تو जैसे बहुत बड़ा गट्ठर होता है उसको बांधने के लिए एक रस्सी ऊपर से लेकर के यहाँ लगा ली जाती है। पहले लाने का तरीका इस तरीके से गले में लटका के लाने का था, तो वो लेकर आ रही थी। इत्तेफाक से हुआ ये कि जो पूरा गट्ठर था वो हल करके पीछे गिर गया और जो ये रस्सी थी उसके गले में फंदे की शक्ल में अटक गई, उसकी वजह से उसको फांसी लग गई। फंदा ऐसा लगा कि फांसी पे चढ़ गई वो। तो अल्लाह तबारक तआला इसी वजह से उस वस्वे खास को जिक्र कर रहे हैं कि उसकी बीवी जो लकड़ियां उठा के लाने वाली है और उसके गले में बटी हुई रस्सी जो है उसका फंदा लग चुका है। तो उसी वाकये को अल्लाह तबारक तआला ने गोया पहले ही इब्तदान जिक्र फरमा दिया कि ऐसा उसके साथ होने वाला है। चुनांचे मुफस्सिरीन फरमाते हैं ऐसा हुआ भी फिर कि वो मरी इसी शक्ल में, कि हुजूर के खिलाफ काम करने वाली थी, लकड़ियों का गट्ठर लाने गई, वही गट्ठर जो है उसके गले में ऐसा पड़ा कि फंदा पड़ गया उसकी रस्सी का, तो उसके जरिए से उसकी मौत वाकई हो गई। तो एक तो अल्लाह तबारक तआला ने अबू लहब का जिक्र किया, फिर उसके दुनिया के अंदर न सरदारी काम आई, न माल काम आया, न औलाद काम आई, ये दुनिया के अंदर अजाब दिया गया इस तरीके से। फिर आखिरत में उसके जिक्र को, उसके अजाब का जिक्र फरमाया कि लहब वाली यानी शोले वाली आग में दाखिल होगा क्यामत के दिन। और फिर उसके साथ में उसकी बीवी का भी जिक्र किया गया कि ताकि मजीद तकलीफ हो, बीवी भी दाखिल होगी, खुद भी दाखिल होगा जहन्नम की आग में, ताकि अजाब में दोनों एक साथ रहें। दुनिया के अंदर हुजूर के खिलाफ दोनों काम करते थे तो आखिरत में भी दोनों एक साथ रहेंगे अजाब में, ताकि दोनों एक दूसरे को देख करके मजीद अजाब भुगतते रहें। फी जीदिहा हबलुम मिन मसद के जरिए से बताया गया है। तो अल्लाह तबारक तआला ने सूरह लहब में यह पैगाम दिया है कि जो शख्स हक के मुकाबले में आता है वो शख्स दुनिया में भी नामुराद होता है, आखिरत में भी नामुराद होता है। जो हक और नेक लोग जो हों या अंबिया जो हों या हक का काम करने वाले हों, दावत देने वाले लोग हों, उनको जिस तरीके से भी आदमी फंसाएगा खुद ही उस तरीके में उसने घुस करके मौत का शिकार हो सकता है। जिस तरीके से अबू जहल को नाज था जिन चीजों पर, वो चीजें उसको काम नहीं आ सकी और उसकी बीवी लकड़ियों के जरिए हुजूर को तकलीफ देती थी तो वो लकड़ियां उसकी मौत का जरिया बन गई। तो ऐसे वाकयात पेश आते हैं। अल्लाह तबारक व तआला हमें सही इल्म और सही अमल नसीब फरमाए। व आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। اللهم لك الحمد كله ولك الشكر كله لك الحمد حمدا دائما مع دوامك ولك الحمد حمدا خالدا مع خلودك اللهم صل على سيدنا شفيعنا حبيبنا مولانا محمد وبارك وسلم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم اللهم ارحمنا بالقران العظيم اللهم ارحمنا بالقران العظيم اللهم ارحمنا بالقران العظيم اللهم اغفر لموتانا واشف مرضانا وارحم احيانا يا ارحم الراحمين اللهم لا مانع لما اعطيت ولا معطي لما منعت ولا ينفع ذا الجد منك الجد ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين